तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
नमस्ते, मेरो नाम गौरव पोखरेल, म हाल हुबै प्रोभिन्सको वुहान सहरमा थोङची मेडिकल कलेजको थोङची हस्पिटलमा विद्यावारिधि पिएचडी गर्दैछु। मेरो विषय चाहिँ सर्जरी पर्यो। म अहिले यहाँ तेस्रो वर्षको विद्यार्थी हुँ।
तपाईँ कति समयदेखि बस्दै हुनुहुन्छ वुहानमा?
वुहान यो मेरो चौथो वर्ष हो।
अहिले जुन यो कोरोना भाइरसको कुराहरू आइरहेको छ, यो विषयमा धेरै पटक बोलिसक्नु भएको छ, होइन? के छ अहिले अहिलेको पछिल्लो अवस्था चाहिँ कस्तो छ? पहिलेको अवस्था, सुरु सुरुमा थाहा पाउँदाखेरिको अवस्था र अहिलेको अवस्थामा कतिको फरक के पाउनु भएको छ?
हजुर, अवस्था चाहिँ अब यो 3 हप्ता जस्तो भइसक्यो, होइन? सुरुमा चाहिँ अब भाइरसको एउटा सङ्क्रमण भएको छ भनेर चाहिँ हामीले प्रारम्भिक जानकारी पाएका थियौँ। त्यति चाहिँ अप्ठ्यारो नहोला भन्ने हामीले लागेको थियो। प्लस के भइदियो भने त्यतिखेर यो चाइनामा यो लुना इयरको छुन्चिए भन्छ हामी, त्यसको बिदा थियो। अनि त्यसले गर्दा जिन्दगी, हाम्रो जीवनशैली चाहिँ अलिकति बिस्तारै चाहिँ स्लो डाउन भएको थियो। तर 81 यो भाइरसको सङ्क्रमण फैलियो र चाइना सरकारले चाहिँ सहर नै बन्द गरेर निर्णय लियो। त्यसपछि हामीहरू केही विद्यार्थी आत्यौँ पनि, अनि अब म लगायत अरू पनि यहाँ मेडिसिन पढ्ने डाक्टर साहबहरू पनि हुनुहुन्थ्यो, हामीहरू चाहिँ अब साथीभाइहरूलाई त्यस्तो होइन, यसमा केही हुन्छ, नआत्तिनुहोस् भन्नेमा चाहिँ हामीले सल्लाह गर्थ्यौँ, उहाँलाई भनेका थियौँ। तर के भइदियो भने दिन बढ्दै गयो, यो भाइरसको सङ्क्रमण बढ्दै गयो, डायग्नोस्टिक केस बढ्दै गयो, मान्छे मर्नेको सङ्ख्या पनि बढ्यो, जसले गर्दा एउटा अनसर्टिनिटी भयो क्या, अब के हुन्छ भन्ने कुरा भन्नै गाह्रो भयो। किनभने यो एकदमै बिल्कुल नयाँ किसिमको भाइरस हो र यसमा सङ्क्रमण हुने कसलाई हुन्छ, कसरी हुन्छ, के गर्न सकिन्छ भन्ने कुरा अझै पनि हाम्रा चाहिँ साइन्टिस्टहरूले डाक्टरले निर्कुल गर्न सक्नु भएको छैन। प्लस यसको औषधि पनि ठ्याक्कै यो भन्ने कुरा छैन। त्यसले गर्दाखेरि अब कोठामा बसिरहेको छौँ हामी सबैजना, अनि अब हाम्रो यो सप्लाई लिमिटेड रिसोर्स पनि भयो, खानेकुराहरू अब अपुग हुन थाल्यो, होइन? कसैलाई पानीको समस्या हुन थाल्यो, त्यसले गर्दा उहाँहरू आत्तिनु भयो, हामी पनि आत्तिन थाल्यौँ। अब यो चाहिँ घट्ने क्रम देखिएको छैन, सबभन्दा अब ठुलो समस्या नै यही छ क्या, घट्ने क्रम चाहिँ रोकिएको छैन, अनि यसको रोगको चाहिँ अब उपचार पद्धति पनि थाहा छैन, के हुन्छ भन्ने कुरा पनि थाहा छैन, जसले गर्दा आत्तिनु पनि स्वाभाविक हो जस्तो लाग्छ मलाई चाहिँ।
हजुर, अनि अब यहाँले कोठाभित्र बसिरहेका छौँ भन्नुभयो, त्यहाँनिर स्थानीय सरकारले अब बाहिर ननिस्किनु भनेर भनेको हो, अथवा तपाईँहरूले आफैले चाहिँ होइन हामी भित्रै बस्दाखेरि सुरक्षित हुन्छ भन्ने हिसाबले कोठाभित्र बस्नु भएको?
हजुर, यो कुरा चाहिँ मैले हजुर सबैलाई प्रश्न पार्नु के छ भने, यो यस्तो महामारी फैल्यो भने 2 किसिमको व्यवस्था हुन्छ। एउटा हामी चाहिँ क्वारेन्टाइन भन्छौँ, अर्को चाहिँ आइसोलेसन। यो चाहिँ यो डेफिनेसन चाहिँ जान्नु एकदमै जरुरी छ। क्वारेन्टाइन भनेको हामी यस्तो विद्यार्थी जो चाहिँ वुहान सरकारले अब यस्तो भाइरस सङ्क्रमण भयो, तपाईँहरू कृपया घरमै बस्थ्यो होला, जसले गर्दा तपाईँहरू सुरक्षित रहनुहुन्छ भनेपछि हामी आफ्नो छात्रावासको कोठामै बसेको, हामीमा कुनै पनि लक्षण देखेको छैन, तर आफू जोगिन हामी चाहिँ कोठामा बसेको अवस्थाले क्वारेन्टाइन भनिन्छ, होइन? हामी चाहिँ सेल्फ भोलिन्टियर क्वारेन्टाइन बसेको, बाहिर ननिस्किदिएको, होइन, सहयोग पनि गरेको, आफूलाई पनि जोगाएको। तर आइसोलेसन भनेको बिरामी छ जसलाई चाहिँ रोग देखिसकेको छ, भाइरस देखेको, त्यस्ता मान्छेलाई हस्पिटल वा निश्चित ठाउँमा राख्न आइसोलेसन भन्छ। हामी अहिले पनि अहिलेसम्म मैले जानकारी पाएअनुसार, एमएसले जानकारी दिएअनुसार, म पनि धेरै बेला सम्पर्कमा छु, हामी सबैमा त्यस्तो सिम्टम कुनै पनि देखिएको छैन अहिलेसम्म, नेपाली सबै सुरक्षित छौँ, हामी सेल्फ क्वारेन्टाइन भोलिन्टियर क्वारेन्टाइन बसेका छौँ।
हजुर, कति जति सङ्ख्यामा होला त्यहाँ हुबै प्रान्तमा मात्र नेपालीहरू, केही त्यसको जानकारी
अहिले लिस्टमा? हजुर, आज हामी फर्किँदैछौँ, धन्यवाद नेपाल सरकारलाई, नेपाल एमएसलाई, हामी अहिले चाहिँ 184 जनाको सङ्ख्यामा छौँ जाने फर्किनेमा।
हजुर
हजुर,
अनि कति कतिखेर आउने भनेको छ, त्यो उडान कतिखेरको छ नेपाल फर्किने?
हजुर, यस्तो छ, अब वुहान सहर मात्रै, वुहान सहर चाहिँ हाम्रो हुबै प्रान्तको राजधानी भयो, म लगायत अरू स्टुडेन्ट पनि यहाँ बस्नुहुन्छ, तर धेरै जसो स्टुडेन्ट चाहिँ यो हुबै प्रोभिन्सको अरू पनि सहरमा बस्नुहुन्छ। जस्तै आज बिहान 5:30 बजेदेखि नै हाम्रा साथीहरू हिँडिसक्नु भयो, उहाँहरूलाई 6-7 घन्टा लाग्छ हाम्रो यो सहरमा आउन, किनभने हाम्रो प्लेन चाहिँ वुहान सहरको थिएन्फा एयरपोर्ट भन्नेबाट चाहिँ यहाँबाट उडान भर्छ। त्यस कारण सबै विद्यार्थी यहाँ आउँदाखेरि कोही 7 घन्टा कोही 5 घन्टामा आउने, प्लस अब यहाँको चाहिँ सम्बन्धित निकायले के भन्नुभएको छ भने 5 घन्टा अगाडि एयरपोर्टमा आइदिनु पर्यो भन्नुभएको छ, अब जाँच पडताल यताउता गर्दाखेरि टाइम लाग्छ भनेर। अब हामी पुग्दाखेरि 4 बजेसम्म हामी पुगिसक्छौँ, त्यसपछि 9 बजेसम्म हाम्रो चाहिँ सम्पूर्ण तयारी पुरा हुन्छ, अनि हामीलाई भने अनुसार 11 बजेको टाइममा हाम्रो प्लेन उठ्छ।
हजुर, तपाईँ आफै मेडिकल स्टुडेन्ट होइन, अब तपाईँ त्यही क्षेत्रमा हुनुहुन्छ, तर अब स्वास्थ्यको दृष्टिकोणले नेपालमा अब गएर अहिले यतिखेर त्यो भाइरसको लागि कतिको तयारी अवस्थामा रहेको छ नेपालको अब स्वास्थ्य क्षेत्र भन्ने बारेमा चाहिँ अलिकति कन्सर्न देख्नुहुन्छ तपाईँहरूले?
हजुर हजुर हामी त्यही भयो यो यो सबैमा चिन्ता छ, एउटा कुरा चिन्ता जाहेर हुनु पनि बिल्कुल ठिक कुरा हो होइन, तर हामीलाई नेपाल सरकार, नेपालमा भएको चिकित्सक होइन स्वास्थ्य मन्त्रालय पूर्ण विश्वास छ। अनि विश्वास गर्ने एउटा ठाउँ कहाँ छ भन्दाखेरि यो फेरि पनि म विन्ती गर्छु, यो भनेको एउटा नयाँ भाइरस हो होइन, यसको बारेमा धेरै कुरा जानकारीमा आएकै छैन, प्लस भाइरसको यो औषधि पनि बनिसकेको छैन। भाइरस लागेपछि प्रायः बिरामीलाई के भन्छ ज्वरो आउँछ होइन, सास फुस्न गाह्रो हुन्छ। अहिले हामीले तथ्याङ्क हेर्दाखेरि यहाँ जति पनि मान्छे यो भाइरसको कारणले मर्नुभएको छ नि, उहाँहरू सबै एज के छ भने 60+ ताकिभन्दा बढी होइन, वृद्ध प्लस अरू नै कुनै रोग, सास फुस्न सम्बन्धी रोग भएका मान्छे, जल्डिता भएका मान्छेहरूलाई चाहिँ बढी चाहिँ गाँजेको छ यो रोगले। तर अब हामी जस्ता यङ मान्छेहरूलाई चाहिँ मा देखिएको छैन, एकदम कम मात्रामा रोगमा देखिएको छ, र रोग देखिए पनि उहाँहरू चाहिँ निको भएर चाहिँ हस्पिटल डिस्चार्ज हुनुभएको अवस्था छ। त्यसै हामीले के बुझ्नु पर्यो भन्दाखेरि यो भाइरस नयाँ छ, यसको कुनै एकदमै अचूक बाँड औषधि बनिसकेको छैन। नेपालमा पनि हामीले चाहिँ यदि के अवस्थामा चाहिँ कसरी देखिहाल्यो भने पनि सिम्टोमेटिक ट्रिटमेन्ट भन्छ, जस्तै रुगा लायो भने रुगाको औषध दिने, ज्वरो आयो भने ज्वरोको औषध दिने, यसरी हामी ठिक पार्न सक्छौँ र गर्न सकिन्छ। त्यस कारण चाइनामा यसको उपचार राम्रो, नेपाल नराम्रो भन्ने चाहिँ त्यसरी भन्न मिल्दैन। हामीले चाहिँ त्यतिको उपचार, त्यतिको भेन्टिलेसन, अब अप्ठ्यारो भए पनि भेन्टिलेटरमा राख्ने, आइसियुमा राख्ने अवस्था नेपालमा पक्कै पनि छ, र नेपाल गभर्मेन्ट तयारी पनि छ, हाम्रा चिकित्सकहरू तयार हुनुहुन्छ, हाम्रो हस्पिटल त्यहाँ संरक्षण छन्, हामी गर्न सक्छौँ। त्यो चाहिँ एउटा कुरा हामीले जान्नुपर्ने चाहिँ छ है, हामी सक्छौँ, नसक्ने अवस्थै छैन। प्लस अर्को कुरा के हुन्छ भने चाइना सरकारले हामीलाई 5 घन्टा अगाडि एयरपोर्ट आउनु भन्नुभएको छ, उहाँले हामीलाई एक राउन्ड सबै स्क्रिनिङ गरेर सन्चो हुन्छ बिसन्चो हुन्छ कि हेरेर चाहिँ ठिक भएको मान्छेलाई जो चाहिँ सिम्टोमेटिक हुनुहुन्न उहाँलाई छोड्ने हो, यदि शङ्कास्पद कोही हुनुहुन्छ ज्वरो आएको छ भने उहाँले यतै राख्नुहुन्छ। त्यस कारण बिरामी मान्छे जाने सम्भावना धेरै कम छ, उहाँ पुगे पनि नेपाल सरकारले त्यस अनुसारको तयारी गरिसक्नु भएको छ। एयरपोर्टमा ओल्लिमिटी हामीलाई 50-55 चाहिँ रुल्सहरू पठाउनु भएको, जसमा चाहिँ के कसरी जाने, के गर्ने, कसरी जाँच हुन्छ, टेम्परेचर कसरी लिने, सबै व्यवस्था मिलाउनु भएको। त्यस कारण चाहिँ समस्या ठुलो आउँछ भन्ने चाहिँ जस्तो लाग्दैन मलाई, तर प्रिपेयर चाहिँ हुनुपर्छ कि यो नयाँ कुरा हो, प्रिपेयरनेस चाहिँ हुनुपर्छ, तर आत्तिहाल्नु पर्ने अवस्था चाहिँ छैन।
तपाईँहरू पढिरहनु रोक्नु भएको छ, अब यो कारणले गर्दाखेरि चाहिँ हुन त अब त्यहाँनिर एउटा स्वास्थ्य सङ्कट देखिएको छ, अब तर अब पढाइलाई चाहिँ अब कसरी अगाडि बढाउने अथवा कसरी मिलान गर्ने, के छ व्यवस्था तपाईँहरूको, अब जहाँ पढिरहनु भएको छ त्यो इन्स्टिच्युटबाट चाहिँ कस्तो आएको छ?
हजुर हजुर, यस विषयमा हामीले फेरि पनि चाइना सरकारको चाहिँ त्यो एउटा काम गर्ने शक्तिलाई चाहिँ मान्नै पर्छ। उहाँहरूले अहिले के छ भने अब हाम्रो अब नेक्स्ट सेमेस्टर सुरु हुने बेला हुन्थ्यो होला यतिखेर, तर यो स्पेसल कन्डिसनले गर्दाखेरि त्यो चाहिँ प्रक्रिया अहिले बन्द छ। तर उहाँहरूले अनलाइन कोर्स खोल्नु भएको, जस्तै मेरो नेक्स्ट सेमेस्टरमा पढ्नुपर्ने कोर्सहरू जुन म क्लासमा बसेर पढ्नु पर्थ्यो अब सबै अनलाइन गर्ने भन्नुभएको छ। त्यस किसिमको व्यवस्था, अनेक व्यवस्था उहाँहरूले चाहिँ अप्नाउनु भएको छ, र हामीलाई बारम्बार इमेलबाट हाम्रो जस्तै हाम्रो यहाँ चाहिँ विच्याट, जस्तो उहाँ तपाईँहरूको भाइबर भएको छ, विच्याट ग्रुप हुन्छ, विच्याटमा हामीलाई चाहिँ विभिन्न किसिमको इन्फर्मेसन दिनुभएको छ, कसो गर्ने, के गर्ने, कसलाई सोध्ने, अबको क्लास कसरी पढ्ने भन्ने किसिमको एक किसिमको एउटा चाहिँ नयाँ सिस्टम सुरु गर्नुभएको छ। यसले चाहिँ विद्यार्थीको पढाइ ह्याम्पर अब पहिले जस्तो हुँदैन, तर चाहिँ इन्फर्मेसन फ्लो हुने, अनलाइन क्लास लिने व्यवस्था मिलाउनु भएको छ। र अब यो वर्ष ग्रेजुएट हुने विद्यार्थीहरूलाई पनि उहाँले व्यवस्था जस्तै अनलाइन प्रिडिफेन्स गर्ने यस्तो व्यवस्थाहरू मिलाउनु भएको छ, र आफ्नो चाहिँ शिक्षकसँग, आफ्नो चाहिँ सम्बन्धित ग्रुपसँग चाहिँ कन्ट्याक्टमा बस्नु भनेर उहाँले बारम्बार अनुरोध गर्नुभएको छ।
हजुर, अब नेपालीहरूको विषयमा त कुरा भयो, र अब आशा गरौँ होइन सबैजना स्वस्थ रूपमा नेपाल जानुहुनेछ र त्यहाँ राम्रो एउटा स्वास्थ्य उपचार पाउनुहुनेछ अथवा निगरानी पाउनुहुनेछ। तर अब अहिले वुहानमा नेपाली मात्र नभनौँ, समग्र वुहान त्यो क्षेत्र जुन चाहिँ केन्द्रबिन्दु भनिएको छ कोरोना भाइरसको, त्यहाँनिरको जनजीवन समग्रमा चाहिँ कस्तो प्रभाव, जस्तो तपाईँले भन्नुभयो पानीको सर्टेज हुन थाल्यो भनेर भन्नुभयो, अब त्यो दैनिक अब दिनचर्याको लागि चाहिँ कतिको असहज परिस्थिति सिर्जना भएको छ त्यो स्थानमा?
हजुर, पक्कै पनि असहज छ यहाँ, किनभने अहिले पनि लकडाउन, सहर नै बन्द छ होइन। वुहान गभर्मेन्टले चाहिँ सकेसम्म प्रयास गरेर हामीले चाहिँ वुहानका जनतालाई कोठेमा राखेर चाहिँ दैनिक सप्लाई चाहिँ दिन उहाँले प्रयास गर्दै हुन्छ। जस्तै उदाहरणको लागि के छ भने, जस्तै म जस्तो विद्यार्थी होइन, म बसेको छात्रावास चाहिँ उहाँहरूले चाहिँ कम्तीमा 2 थाक खाना खुवाउने व्यवस्था गर्नुभएको छ होइन। तर त्यो चाहिँ के भन्छ, युनिभर्सिटी पछि फरक पर्न सक्छ, युनिभर्सिटीभित्र बस्ने विद्यार्थीले चाहिँ त्यस्तो पाउनु छ, बाहिर बस्नेले पाउनु होइन। अनि उहाँ जनताको हकमा उहाँले के गर्नुहुन्छ, अहिले नयाँ नियम के लाउनु भएको छ भने सकेसम्म घरबाट बाहिर ननिस्किने होइन, यहाँ अब माइकिङ गर्दै हिँड्नुहुन्छ बाहिर ननिस्किनु भनेर, हामीले पनि यहाँ सुन्छ, हामी पनि सुनिरहेको छौँ होइन। बाहिर निस्किने मान्छेले उहाँले चाहिँ निस्किँदा पनि टेम्परेचर लिने, आउँदा पनि टेम्परेचर लिने गर्नुभएको छ होइन। अब अनि त्यसपछि हप्तामा एकचोटि घर परिवारको सदस्य चाहिँ पर्मिसन लिएर बाहिर कहाँनिर चाहिँ स्टोर खुलेको छ त्यहाँ गएर दैनिक सामान किन्न पाइन्छ, र त्यस अलावा अनलाइन सपिङ गर्न पाइन्छ, जस्तै हप्तामा एकचोटि वा दुईचोटि सामान किन्न पाइन्छ। उहाँले तपाईँले चाहिँ अनलाइन सपिङ गरेको सामान चाहिँ घरमै तरकारी, दुध, चामल यस्ता अति आवश्यक कुराहरू चाहिँ उहाँले चाहिँ घरमा पुर्याउने व्यवस्था गर्न खोज्नु भएको छ र भइ पनि रहेको छ। जनजीवन एकदमै अप्ठ्यारो, सबैलाई नै गाह्रो छ, सकेसम्म कोही बाहिर कर्फ्यू लागेको जस्तो अवस्था त्यहाँ। बाहिर बिना अति आवश्यक हामी कोही पनि निस्किँदैन, निस्किनु पर्यो भने पनि पर्मिसन लिनुपर्छ, कर्फ्यू नै हो हजुर।
ए हजुर, चिनियाँ नागरिकहरू पनि र अन्य नेपालीहरूलाई पनि जाँच नगरिकन नेपालभित्र प्रवेश गराइएको भन्ने किसिमका समाचारहरू बाहिर आएका छन्। अब के लाग्छ तपाईँलाई, अब चीनबाट गएका हरेक व्यक्तिलाई अलिकति क्वारेन्टाइनमा राख्नुपर्छ अथवा निश्चित क्षेत्रका मान्छेहरूलाई मात्रै राख्दाखेरि ठिक हुन्छ, अथवा वुहान भनौँ अब उदाहरणको लागि होइन, वुहानको मात्रै जरुरी हो अथवा अन्य क्षेत्रबाट गएकालाई पनि राख्नुपर्छ, के देख्नुहुन्छ यहाँले चाहिँ?
हजुर, अब यो दुई तिनवटा कुरा छ यसमा। फेरि पनि म के बिन्ती गर्छु भने, यो नयाँ चिज छ, कसरी सर्छ भन्ने कुरा हामीलाई थाहा छैन। मान्छेले मान्छे सर्छ भन्ने कुरा थाहा भइसक्यो। वुहानबाट गएका यदि चाइनिज टुरिस्ट हुनुहुन्छ भने हाम्रो एयरपोर्टमा पक्कै पनि उहाँलाई राम्रोसँग कम्तीमा पनि उहाँको टेम्परेचर, शरीरको तापक्रम कति छ भन्ने कुरा हेर्नै पर्छ। अहिले हेर्दाखेरि चाइना सरकारले के छ भने 37.34 डिग्री भएको भन्दा माथि भएका मान्छे छ भने उहाँलाई प्लेनमा चढ्न दिनुहुन्न, भनेपछि उहाँहरूले चाहिँ भाइरस क्यारी गर्न सक्नुहुन्छ भन्ने उहाँलाई शङ्का लाग्छ। त्यस कारण नेपालमा पनि चाइनिज, अब हामी पक्कै पनि चाइनाबाट जानुभएको टुरिस्ट, स्पेसली वुहान हुबैबाट जानुभएको चाहिँ अलिक बढी नै चाहिँ हामी चाहिँ केयर गर्नुपर्छ उहाँहरूलाई होइन। त्यस बाहेक किनभने यो रोग चाहिँ अब चाइनाको हुबैमा मात्रै अरू नै फैलिएको छ होइन, सबै सहरले त्यस अनुसारको तयारी गर्नुभएको छ। तर उद्गम स्थल चाइना र हुबै भएको कारणले गर्दा नेपाल सरकारले हाम्रो अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सम्बन्धित कम्तीमा पनि एउटा चाहिँ टेम्परेचर, शरीरको तापक्रम नाप्ने चाहिँ व्यवस्था मिलाउनै पर्छ र सबैलाई गर्नुपर्छ। वुहानका मान्छेलाई मात्र चाइनाबाट आउने र अरू ठाउँबाट आउने प्रत्येक यात्रुलाई चाहिँ कम्तीमा टेम्परेचर हेर्दाखेरि धेरै जोखिम चाहिँ हामी जोगाउन सक्छौँ, यदि चाहिँ गर्नै पर्छ।
हजुर,
फेरि पनि अन्तिममा फेरि एकचोटि म फेरि हजुरको यो माध्यमबाट के भन्न चाहन्छु भने, कोरोना भाइरस भनेको चाहिँ हामी यसबाट चाहिँ इन्फर्मेसन चाहिँ सही लिउँ होइन, धेरै डराउने अवस्था छैन। यदि तपाईँहरू सङ्क्रमित ठाउँमा हुनुहुन्छ, तपाईँलाई डर लाग्छ भने बाहिर निस्किँदा मास्क लगाउनुहोस्, घर फर्किँदाखेरि हात धुनुहोस् साबुन पानीले होइन। अनि अर्को कुरा भनेको चाहिँ, नेपालमा राम्रो हुँदैन चाइनामा हुन्छ भन्ने कुरा प्लिज यो भ्रम नपालौँ होइन। हामी नेपाली जो आज जाँदैछौँ, अहिलेसम्मको अवस्था अनुसार हामी स्वस्थ नेपाली हौँ है। हामीमा कसैमा सिम्टम देखाएको छैन, ज्वरो आएको छैन, ज्वरो आउँदो हो भने चाहिँ हामीलाई यति राख्नु छ उहाँले होइन। हामी चाहिँ गएर दुई हप्ता क्वारेन्टाइनमा बस्नु भने तयार, र हामी फेरि के भन्छौँ भने क्वारेन्टाइन र आइसोलेसनको बारे हामीले चाहिँ जान्नु चाहिँ एकदमै जरुरी छ है। यो चाहिँ हाम्रो चाहिँ मिडियामा सबैतिर एकदम भ्रम फैलिएको छ, उहाँले नजानेर लेख्नु भएको छैन होला है। त्यस कारण हामीसँग नतर्सिदिनु, हामी पनि नेपाली नै हो, हामी पनि बुझ्छौँ, हामी आएर नेपालमा यो कोरोना भाइरस फैलाउन चाहँदैनौँ, तर यहाँ त्रसित वातावरण बाँच्न गाह्रो भएको कारणले गर्दा हामी फर्किन खोजेको।
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाई मा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा।